بار الصلاة أجمعين وخالق السماوات والأرض وباعث الأنبياء والمرسلين والصلاة والسلام على أشرف الأولين والآخرين رحمة للعالمين صاحب خلق عظيم شفيع المذنبين طه وياسين مولانا وسيدنا أبي القاسم محمد المعصومين المستجبين الأكرمين لا سيما على بقية الله في الأرضين ولعنة الله على أعدائهم وقتلتهم وغاصبي حقوقهم ومنكري فضائلهم من يوم ظلمهم إلى يوم الدين أما بعد فقد قال سبحانه تبارك وتعالى في كتابه الكريم وهو أصدق الصادقين وقوله الحق بسم الله الرحمن الرحيم إنما المؤمنون الذين إذا ذكر الله وجلت قلوبهم وإذا تليت عليهم آياته زادتهم إيمانا وعلى ربهم يتوكلون بہرحال جب تک مومنین آئے تب تک وہ جگہیں جو فرشتوں سے بھری ہوئی ہیں انہیں مد نظر رکھنا چاہیے اور ماشاء اللہ مومنین کی طرف تعداد بھی کم نہیں ہے اور انہیں چند حضرات تک اگر ہمارا 25-30-40-50 اس وقت جتنے ہیں ہمارا پیغام اگر اچھی طرح سے پہنچے اور ہم اپنی گفتگو کے موجودہ تتمے کو یعنی موجودہ آخری پوائنٹ کو لوگوں تک پہنچا سکیں تو ہمارے لیے خوش قسمتی ہوگی اور خداوند عالم ہم سب کو اس دین کی راہ میں گامزن رہنے کی توفیق کرام اور وہ کچھ انجام دینے کی توفیق کرام فرمائے جو اس کی مشیت ہے اور اس کی مرضی. سورہ انفال کی اس دوسری آیۃ کریمہ میں ارشاد ہوتا ہے انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم بلا شبہ مؤمنین وہی ہیں کہ جب ان کے سامنے اللہ کا ذکر کیا جائے تو ان کے قلوب کانپ جاتے ہیں, ان کے قلوب میں تھرتھری پیدا ہو جاتی ہے. وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا اور جب ان کے سامنے اللہ کی آیتوں کی تلاوت کی جاتی ہے تو ان کے ایمان میں اضافہ ہوتا جاتا ہے. وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ اور وہ اپنے رب کے اوپر بھروسہ اور اعتماد کرتے ہیں. مومن اپنے رب پہ بھروسہ اور اعتماد کرتا ہے. مومن اعتماد کے لیے किसी कमजोर सहारे को नहीं तलाशता, बल्कि एतमाद के लिए कभी से कभी सहारे को तलाशता है। तो खुदा से बढ़कर कोई कभी सहारा नहीं है। तो मोमिन वाकई वही है कि जो तन्हा खुदा के ऊपर भरोसा करे और उसे अपना सहारा बनाए। सलावत पढ़े मुहम्मद वाले होंगे और इस सिलसिले को मैं गोया दोहराना नहीं चाहता। मेरा मौजू जो है वो ये है कि इंसान इस्लाम और ईमान, इस्लाम जाहिर एक वही दीन है कि जिसे परवरदिगार आलम ने हमारे लिए पसंद किया है और हमसे जो मतलूब है वो इस्लाम ही मतलूब है। हमसे जो चाह है परवरदिगार आलम ने वो इस्लाम चाह, हमसे जो तकादा किया है वो इस्लाम का तकादा किया है। दीन इंद अल्लाह इस्लाम, अल्लाह के नजदीक दीन इस्लाम, इसके अलावा कोई और दीन नहीं। तो मैं तब गैर इस्लाम दीन फलन जो कलम, और जो भी इस्लाम के अलावा किसी और दीन की पैरवी करता है वो दीन उससे कबूल नहीं किया जाएगा। वह फिल आखिरत मिन अल खासरीन, और वह आखिरत के घाटा उठाने वालों में शुमार होगा। ये बात जहन में साफ हो जानी चाहिए कि यहूदियत कोई दीन नहीं है। यहूदियत एक कौमी रविश का नाम है। ईसाइयत भी कोई दीन नहीं है। समझे? समझने और समझाने के लिए इसको हमारी जबानों में और दुनिया की जबानों में मुख्तलिफ ये कहा जाता है कि ये अधियान है, अधियान इलाही, लेकिन ये हकीकत नहीं है। सच बात ये नहीं है कि दीन अव्वल तो ये कि अल्लाह के सिलसिले में कहा जाए। देखिए जो मुगालता है तो यहां वो क्या है, ये कहा जाता है अधियान इलाही, अधियान इलाही। ये अधियान क्या है? दीन की जमा है, दीन की जमा है अज्ञान। और हमसे यह कहा जाता है कि अज्ञान है, अज्ञान इलाही। मसलन जनाब मूसा का दीन, जनाब ईसा का दीन, पैगंबर अकरम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का दीन। और दो चार दो एक अज्ञान दीन और है, मसलन साहिबीन, उनको भी मान लेते हैं, वो भी एक दीन रखते हैं। तो अब ये अगर है तो ये मुगालता नहीं, तो अब क्या है? अगर हम कहें कि अल्लाह एक है और दीन उसके कई, अगर हम ये कहें कि अल्लाह एक है और दीन उसके कई हैं, तो ये धोखा देना हुआ ना, ये धोखा देना हुआ ना। अगर अल्लाह एक है तो उसकी रात भी एक होगी, इसके अलावा और हो नहीं सकती, एक के अलावा कुछ नहीं हो सकता। और वो ये कहता है अल्लाह के नजदीक दीन इस्लाम है, इसके अलावा कुछ नहीं। अल्लाह के नजदीक दीन इस्लाम है और कुछ नहीं, तन्हा एक दीन है जिसे इस्लाम है। बाकी मुखालिफा हुआ कि जो ये कहा जाता है कि अधियान, और वो भी अल्लाह से मुताल्लिक। मसलन अगर ये दीन कुछ कह रहा है, वो दीन कुछ कह रहा है, वो दीन कुछ कह रहा है, और सब है एक खुदा का, तो ये तो बहर हाल मानना पड़ेगा कि एक ही दीन इनमें से सही है, बाकी सब इधर उधर के। और या फिर ये मानना पड़ेगा कि दीन का रस एक है, नाम मुख्तलिफ जबानों में अलग अलग रखा गया है, अलग नहीं रखा, रखा गया है, उस जमाने के लोगों ने रख लिया, उस आयत के लोगों ने रख लिया, उस कौम के लोगों ने रख लिया, यहूदियों ने جناب موسیٰ کے دین کو دین یہود کہہ دیا، عیسائیوں نے جناب عیسیٰ کے دین کو عیسائیت کہہ دیا، لیکن ہمارے عہد تک آتے آتے وہ دین فریش ہو کر کے ایک ہی نام رہ گیا، یہ نہیں کہا گیا کہ دین محمد بلکہ یہ کہا گیا اسلام۔ تو حقیقتاً دین ایک ہی ہے جو اسلام ہے، اس کی دلیل کیا ہے؟ میں نے کل میں نے پرسوں کی مجلس میں شاید اشارہ کیا کہ ہم میں سے کوئی بھی مسلمان اس وقت تک مسلمان نہیں رہ سکتا جب تک کہ جناب موسیٰ پر بھی ایمان نہ رکھتا ہو، جب تک جناب عیسیٰ پر بھی ایمان نہ رکھتا ہو مسلمان نہیں رہ سکتا۔ اگر یہ کہے کہ وہ تو عیسائیوں کے ہیں، ہم انہیں اپنا نبی نہیں مانتے، ہمارا اسلام رخصت۔ اگر یہ کہے کہ وہ یہودیوں کے ہیں، ہم ان پر ایمان نہیں رکھتے، تو جناب موسیٰ ہمارے نبی نہیں ہے، ہمارا اسلام رخصت۔ تو اس کا مطلب یہ ہوا کہ یہ نام ان لوگوں نے اپنے اپنے زمانے میں رکھا ہے، نبیوں نے نہیں، نبی کی قوموں نے رکھا ہے، نبی کی قوموں نے رکھا ہے۔ اصل میں دین ایک ہی ہے اور وہ ہے دین اسلام۔ سلوات پڑھے محمد و آل محمد۔ اسلام ہے، اس کے علاوہ کچھ نہیں۔ تو ہم سے جو مانگا گیا ہے وہ دین اسلام ہے، ہم سے جو کہا گیا ہے جس راہ پہ چلنے کے لیے اس راہ کا نام ہے اسلام، اور کچھ نہیں۔ وَمَنْ يَتَّبِعْ غَيْرَ الْإِسْلَامِ دِينًا فَلَنْ يُقْبَلَ مِنْهُ، جو بھی دین اسلام کے علاوہ کسی اور دین کو اختیار کرتا ہے، فَلَنْ يُقْبَلَ مِنْهُ، تو وہ اس سے قبول نہیں کیا جائے گا، وَهُوَ فِي الْآخِرَةِ مِنَ الْخَاسِرِينَ، اور وہ آخرت میں گھاٹا اٹھانے والوں میں سے ہوگا۔ سلوات پڑھیں محمد و آل محمد۔ تو اب یہ کہ ہم اسلام کو سمجھیں کیسے، اسلام کے کیا معنی ہے، اس کا جواب یہ ہے کہ اسلام کے معنی ہے لا الہ الا اللہ محمد الرسول اللہ کا اقرار کرنا، اللہ کی توحید، پیغمبر کی رسالت اور قیامت کا اقرار کرنا۔ جو لوگ اس کا اقرار کر لیتے ہیں وہ مسلمان ہیں، جو لوگ اس کا اقرار کر لیتے ہیں وہ مسلمان ہیں بس۔ اب یہ عالم اسلام میں تمام انسان پھیلے ہوئے ہیں، میں سے ڈیڑھ ارب کے قریب مسلمان، ڈیڑھ ارب کے قریب مسلمان، یہ ڈیڑھ ارب مسلمان جو ہیں ان کے پاس معدنی خزانے بھی ہیں، ان کے پاس آئل کا خزانہ بھی ہے، ان کے پاس بڑی بڑی قیمتی کانیں بھی ہیں، ان کے پاس فطری اور طبیعی ذرائع بھی ہیں۔ یہ جغرافیائی اعتبار سے بڑے حساس علاقوں میں زندگی بسر کرتے ہیں، کہ تنہا اگر دریائی راستوں پر ان کا کنٹرول ہو تو دنیا کی بڑی دولت ان کے ہاتھ آ سکتی ہے۔ آپ سمجھتے ہیں، نہرے سوئز کو لے لیجیے اور دوسری جگہوں کو لے لیجیے، یا جغرافیائی کے اعتبار سے ان کے محل وقوع کو لے لیجیے، مسلمانوں کی جمعیت کے، ماشاء اللہ ہمارے بچے جو ہیں وہ بڑے ہوں گے، جب تک سننے کے لائق ہوں گے تو انشاءاللہ ہم بوڑھے ہو جائیں گے۔ سلوات پڑھیں محمد و آل محمد۔ بچوں کو اگر ایک جگہ جمع کیجیے گا تو ظاہر ہے کہ ان کا کنٹرول نہیں ہوگا۔ سلوات پڑھیے محمد و آل محمد۔ اب جو جغرافیائی اعتبار سے بھی ان کی بالادستی ہے، معدنیات کے اعتبار سے بھی ان کی بالادستی ہے، آج کے زمانے میں جو کالا سونا ہے उसका बड़ा हिस्सा उन्हीं के पास है और उनकी जमीयत है 1.5 अरब और ये सब के सब है मुसलमान, सब मुसलमान। अब जब ये सब के सब मुसलमान हैं तो ये नहीं समझ में आता कि ये तंगदस्त क्यों है, ये फकीर क्यों है, ये नादार क्यों है, ये बेचारे क्यों है, ये मिस्कीन क्यों है, ये भूखे क्यों है, ये बरगना क्यों है, ये दवाओं के मोहताज क्यों है, ये तालीम से दूर क्यों है, ये बात नहीं समझ में आती। इनके पास जो सुपीरियर, जो सबसे ज्यादा सुप्रीम चीज है दीन, वो है इस्लाम, जिसका जवाब कायनात में नहीं। और इनके पास जो कुछ भी है वो इतना ज्यादा है कि अगर वो अपने ऊपर सर्व करें या उनको सर्व करने का मौका दे दिया जाए तो जमीन के ऊपर न सिर्फ कोई मुसलमान भूखा न रहे बल्कि कोई इंसान भी भूखा न रहे, कोई इंसान भी भूखा न रहे। मैं बड़े हसास मंदिरों से गुजर रहा हूं, अब ऐसे में जिस सब के सब मुसलमान है, अब अगर मुसलमान है और हदीस पैगंबर ये कहती है अल मुस्लिमो मन सलम अल मुस्लिम बियदिही व लिसानिह, मुसलमान कौन है डेफिनेशन पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम दे रहे हैं। डेफिनेशन कौन दे रहा पैगंबर बता रहे हैं मुसलमान कौन है, अल मुस्लिम मन सलम अल मुस्लिम बियदिही व लिसानिही, मुसलमान वो है कि जिससे दूसरा मुसलमान भाई उसके हाथ से और उसकी जबान से महफूज रहे, उसका मुसलमान भाई उसकी जबान से और उसके हाथ से महफूज रहे। लेकिन हमें यह बात नजर आती है ये है तो 1.5 अरब मुसलमान लेकिन ये आपस में एक दूसरे को काट रहे हैं, एक दूसरे को मार रहे हैं, एक दूसरे को कत्ल कर रहे हैं, एक दूसरे को तबाह कर रहे हैं, एक दूसरे का माल लूट रहे हैं, एक दूसरे की आबरू लूट रहे हैं, एक दूसरे को पस्त करने की कोशिश कर रहे हैं। और अगर कोई मुसलमान मुल्क ऊपर उठने की कोशिश करता है तो वो ये सोचते हैं कि ये कैसे ऊपर जा रहा है और अपने आकाओं को खुश करने के लिए, अपने आकाओं को खुश करने के लिए चाहते हैं कि वो मुसलमान मुल्क जो है वो नीचे की तरफ रहे, बढ़ने ना पाए, तरक्की ना करने पाए। मेरी समझ में ये नहीं आया कि अल्लाह का सबसे बेहतरीन दीन इस्लाम, मुसलमान सबसे बेहतर होने चाहिए, ये इनके अंदर ये कैफियत क्यों है, इनके अंदर ये कैफियत। तो हमने जब हदीसों की तरफ तवज्जो की कहा अहादीस है अहले बैत अलैहिस्सलाम ने यह आवाज दी, याद रखो तन्हा मुसलमान मेरी नजर में काबिले कबूल नहीं, तन्हा मुसलमान होना मेरी नजर में काबिले कबूल नहीं है। यानी ऐसा मुसलमान जो अपनी जबान से कह दे ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह और उसके बाद नमाज पढ़ना शुरू कर दे, रोजा रखना शुरू कर दे, हज करना शुरू कर दे, जकात देना शुरू कर दे और तमाम उमूर को अंजाम देना शुरू कर दे और इसे हम कहें मुसलमान, तो ये मुसलमान मेरी नजर में काबिले कबूल नहीं है। ये मुसलमान खुदा की नजर में और मोहम्मद आले मोहम्मद अलैहिस्सलाम की नजर में काबिले कबूल नहीं है, इसलिए ये मुसलमान वो है कि जो यहां से कहता है ला इलाहा इल्लल्लाह और यहीं से कहता है मोहम्मदुर रसूलुल्लाह और अपने आजाओ जवारे से जो रटा दिया जाता है, जो समझा दिया जाता है, उठा बैठी भी कर लेता है,
लेकिन इसके इस्लाम पर एतमाद नहीं किया जा सकता। क्यों? इसलिए कि इस्लाम जब तक दिल की गहराइयों में न उतरे उस वक्त तक इस्लाम कामिल नहीं होगा। जब तक दिल की गहराइयों में न उतरे, जब तक इस्लाम यहां तक रहेगा, यहां तक रहेगा, यहां आदाओ जवारे और बदन तक रहेगा, उस वक्त तक इस्लाम रहेगा। दिल में क्या है कौन जानता है? दिल में क्या है कौन जानता है? और यह बात अहदे रिसालत में वाज़े हो गई थी कि कितने कलमा पढ़ने वाले और कितने नमाजें पढ़ने वाले और कितने इबादतें करने वाले मुसलमानों का दावा, मुसलमानियत का दावा करने वाले और इस्लाम का दावा करने वाले बज़्मे रिसालत में बैठकर कुफार से राबते रखते थे, मुशरिकीन से राबते रखते थे। दिल कुछ और था, जाहिर कुछ और था, बातिन कुछ और था। तो जाहिर क्या था? इस्लाम। बातिन क्या था? नफाक। और जो है मेरी तरफ, जाहिर क्या था? इस्लाम। बातिन नफाक। यही वजह थी कि अहले बैत अलैहिस्सलाम से पूछा गया इस्लाम के बारे में बयान कीजिए और ईमान के बारे में बयान। ईमान किसे कहते हैं? निफाक क्या है? जाहिर बजाहिर इस्लाम, बातिन में कुफ्र। ये क्या है? निफाक। और इस्लाम में कामिल क्या है? कि जो जाहिर में हो वही बातिन में भी रहे, यानी जो कुछ कह रहे हो दिल से उस पर ईमान भी रखो, यकीन भी रखो, जो कर रहे हो भी तो उस पर यकीन भी रखो, एतमाद भी रखो। अगर नहीं रखा तो मुकम्मल मुसलमान नहीं हो सकते। ईमान का होना लाजमी और जरूरी है, बगैर ईमान के तुम सही मुसलमान नहीं बन सकते। मगर ना आलम इस्लाम में सभी मौजूद है, सारे सारे मुसलमान हैं। क्या वजह है तेहरान में इस तरह से मुसलमान कत्ल किए जा रहे और मुसलमानों के हाथों कत्ल किए जा रहे? क्या वजह है कि अफगानिस्तान में मुसलमान मुसलमानों के हाथों कत्ल किए जा रहे? ये क्या वजह है कि पाकिस्तान में मुसलमान मुसलमानों के हाथों कत्ल किए जा रहे? इसका मतलब यह है कि सब बराबर मुसलमान नहीं है। इनमें से किसी का मुसलमान, किसी का इस्लाम हकीकी इस्लाम है और किसी का इस्लाम हकीकी इस्लाम नहीं है। किसी का इस्लाम हकीकी इस्लाम है और किसी का इस्लाम हकीकी इस्लाम नहीं। अब जरा तारीख के आईने में देखते चले जाइए कि जहां जहां कलमा पढ़ने वाले बार दूसरे मुसलमानों को कत्ल करते जा रहे हैं, ये कातिल कैसे हैं और ये कत्ल होने वाले कैसे हैं? हमें साफ अंदाज में यह बात नजर आएगी कि ये जो कत्ल करने वाले हैं जाहिर में मुसलमान है, हकीकतन मुनाफिक है, और जो कत्ल होने वाले हैं ये मुसलमान भी हैं और मोमिन भी हैं। सलाम पढ़े मोहम्मद वाले मोहम्मद। अगर ये कहा जाए कि ये क्यों हो रहा है, तो अब अगर ये क्या है कि दिल में इस बात का यकीन नहीं है, दिल में इस बात का यकीन नहीं, तो अब अगर दिल में इस बात का यकीन नहीं होगा तो दिल में कुछ तो होगा, कुछ तो होगा। भाई जो घर खाली रहता है, पारसी की मिसाल है, खाने खाली रा दीप नहीं गिरत है। खाली घर जो होता है उसके अंदर भूत बसेरा कर लेते, आपने अल्लाह को दिल में बसाया नहीं तो आएगा कौन? जबान से कहा ला इलाहा इल्लल्लाह, दिल में अल्लाह को नहीं बसाया, कौन आएगा? कल भी वही तस्वीर थी, आज भी वही तस्वीर है। कल उन लोगों ने गैर खुदाओं को बसाया, मुनाफिक कहलाए, आज के मुसलमान مسلمان بھی ایسے ہی ہیں کہ جو اپنے ان آقاؤں کو اپنے دل میں بساتے ہیں, یہ تو عالم اسلام سے نفرت کرتے ہیں, لہذا بظاہر تو مسلمان ہیں بباطن دشمنان اسلام. سلام پڑھے محمد والے. پروردگار عالم, قرآن کریم میں یہ آیت ہے کہ کچھ بادیاں نشین آئے اور آن کر کے انہوں نے پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کو خطبہ کہا, ان لوگوں نے نبی کی باتیں سننے کے بعد کہا کہ ہم ایمان لائے, خدا کی طرف سے یہ ارشاد ہوا, اے نبی آپ کہہ دیجئے کہ اسلام ایمان نہیں لائے, اسلام لائے, اسلام لائے, اور ابھی تمہارے دل میں اسلام نہیں اترا ہے, ایمان نہیں لائے, ابھی تم ایمان نہیں لائے. تو اس کا مطلب یہ ہے کہ آیت نے خود ہی ڈیفائن کر دیا دو چیزوں کو, اسلام الگ ہے اور ایمان الگ ہے, اسلام الگ ہے اور ایمان الگ ہے. حمران ابن اعیون نے امام محمد باقر علیہ الصلوۃ والسلام دریافت کیا, فرزند رسول اسلام کیا ہے اور ایمان کیا ہے, اسلام کیا ہے اور ایمان کیا ہے, آپ ذرا اس کی وضاحت فرما دیں. آپ نے فرمایا زبان سے توحید کا اقرار کرنا, رسالت کا اقرار کرنا اور قیامت کا اقرار کرنا انسان کو مسلمان بناتا ہے, پھر ایمان کا اقرار توحید اور رسالت کا اور قیامت کا زبان سے, اور انہیں تینوں چیزوں کا دل سے یقین رکھنا, اور انہیں تینوں چیزوں کے مطابق عمل انجام دینا, یہ ہے ایمان. دل پر ایمان رکھنا ان چیزوں کے سلسلے میں, دل سے ایمان رکھنا, زبان سے اس کا اظہار کرنا, اور عمل سے اس ایمان کو ثابت کرنا. جس دل کا جس کا دل میں یقین ہے اسے عمل سے ثابت کرنا. پوچھنے والے نے پوچھا ہمارے اتحادیوں میں کیا کلمہ پڑھ لینا عمل نہیں ہے, صرف کلمہ پڑھ لینا عمل نہیں ہے, بہت ہی حساس چیز ہے. عام طور سے ہمارے یہاں بھی کبھی کبھی جو ہے بڑی گجرے بات ہو جاتی ہے کہ ہم محبت کا اقرار کرتے ہیں, یہ ایمان نہیں ہے کیا, یہ عمل نہیں ہے. کہا تم ابھی پہلی منزل میں ہو کہ تم نے اظہار کیا ہے, جب تک عمل نہ ہوگا تو ثبوت نہ بنے تمہارے یقین کا. عمل وہ شے ہے کہ جو تمہارے یقین اور ایمان کا ثبوت بنتا ہے, جب تک یہ ثبوت فراہم نہ کرو گے تب تک تمہارے ایمان کا ثابت ہونا مشکل ہے. تو عمل جو تم سے کہا گیا ہے وہ اس لیے کہا گیا ہے کہ تم یہ ثابت کرو کہ تمہارے دل کے اندر ایمان, جتنا عمل کرتے چلے جاؤ گے اتنا ہی ثابت ہو جائے گا کہ مومن ہو, جتنا عمل کرتے جاؤ گے ثابت ہوتا جائے گا. پھر آپ نے یہ فرمایا کہ علی سلام پڑھے محمد وآل محمد. الاسلام لا یشرک, لا یشرک الایمان, الاسلام لا یشرک الایمان والایمان یشرک الاسلام. ایمان اسلام کے ساتھ شریک نہیں ہے, اور اسلام ایمان کے ساتھ شریک ہے. ایمان اسلام کے ساتھ وابستہ نہیں ہے, اسلام الگ چیز ہے، ایمان الگ چیز ہے، اور ایمان اسلام کے ساتھ وابستہ ہے. جہاں ایمان ہوگا وہاں اسلام کا ہونا لازمی ہے، اور جہاں اسلام ہوگا وہاں ممکن نہیں ہے، جو وہاں کوئی ضروری نہیں ہے کہ اسلام بھی ایمان بھی رہے. جہاں اسلام ہوگا وہاں کوئی ضروری نہیں ہے کہ اسلام ایمان بھی رہے، ممکن ہے نفاق رہے. توجہ نہیں میری طرف، بڑی گہری بات میں کہہ رہا ہوں آپ کی. جہاں ایمان ہوگا وہاں ضروری نہیں ہے، وہاں اسلام کا ہونا تو بہرحال ضروری ہے، لیکن جہاں اسلام ہے وہاں یہ ضروری نہیں ہے کہ ایمان بھی ہو. جہاں اسلام ہوگا وہاں یہ ضروری نہیں ہے کہ اسلام بھی ہو. دیکھیں ہمارے عزیز بھی آ گئے، اس کو بھی سمجھانا پڑے گا، دوبارہ تکرار کرنا پڑے گا. جہاں اسلام ہوگا، پیغمبر پانچویں امام فرما رہے ہیں کہ اسلام اور ایمان کا فرق پہچانے، جہاں اسلام ہوگا وہاں ضروری نہیں ہے کہ ایمان بھی ہو، اور جہاں ایمان ہوگا وہاں ضروری ہے کہ اسلام، اسلام کا تو ہونا ضروری ہے، اسلام کا تو ہونا ضروری ہے ہی. جہاں ایمان ہے وہاں بہرحال اسلام ہے، لیکن جہاں ایمان ہے وہاں اسلام بھی رہے. اب کیا ہوگا، جہاں ایمان ہے وہاں اسلام ہے، اور جہاں اسلام ہے وہاں ایمان ممکن ہے کہ ہو، ممکن ہے کہ نہ ہو. تو پھر کیا ہوگا دوسرا، دونوں میں سے ایک ہی چیز ہوگی، اسلام کے ساتھ یا ایمان ہوگا اور یا نفاق ہوگا. اسلام کے ساتھ دو ہی چیز ہو سکتی ہے، جب اندر رہے آپ کا اسلام تو ظاہر ہے، یعنی آپ کا لباس تو سفید ہے اور سب جانتے ہیں کہ بڑے اچھے ہیں، لیکن اندر کیا ہے یہ کسے معلوم، آپ کے باطن میں کیا ہے یہ کسے معلوم. تو اب اسلام کے ساتھ ایمان کا ہونا ممکن ہے کہ ہو، ممکن ہے کہ نہ ہو، لیکن ایمان کے ساتھ اسلام کا ہر بات رہے. آپ بظاہر ظاہر میں مسلمان نظر آ رہے ہیں، لیکن یہ کیسے پتا چلے گا کہ یہ کیسے مسلمان ہے، یہ تو عمل ہی بتائے گا، عمل بتائے گا کہ مسلمان مومن ہے یا نہیں، اور یہی عمل بتائے گا کہ مسلمان منافق ہے یا کچھ اور ہے. بڑی گہری بات ہو رہی ہے، لہٰذا آپ حضرات کی سمجھ نہیں آ رہی. امام نے اور مثال دی، کیا تمہیں زیادہ گہری لگ رہی ہے بات تو یوں سمجھو مکہ کتنے افراد ہیں اس میں. اچھا جن لوگوں نے تصویر دیکھی ہے وہی اس نقطے کے اوپر توجہ دے، امام محمد باقر علیہ الصلوۃ والسلام فرماتے ہیں بالکل ویسے ہی جیسے مسجد الحرام اور خانہ کعبہ، مسجد الحرام اور خانہ کعبہ. یوں سمجھو کہ مسجد الحرام کے اندر خانہ کعبہ ہے یا نہیں، خانہ کعبہ مسجد الحرام کے اندر ہے یعنی بیچ میں ہے کہ نہیں، مسجد الحرام اس کے چاروں طرف ہے، بیچ میں کیا ہے، کعبہ ہے. لیکن کیا کعبے کے اندر مسجد الحرام ہے، کیا کعبے کے اندر بھی مسجد الحرام ہے؟ کوئی نہیں کہہ سکتا کہ کعبے کے اندر مسجد الحرام ہے، نہیں، کعبے کے ارد گرد مسجد الحرام ہے. اب اگر مسجد الحرام سے کعبہ نکال لو تو مسلمان کے پاس کچھ باقی رہ جائے گا، سجدہ کرنے کے لیے کعبہ باقی نہیں رہے گا، تو مسلمان کہاں سجدہ کر سکتا ہے؟ ہماری جانیں قربان ہو جائیں. اسلام اور ایمان کو پہچانوانے کے لیے پانچویں امام نے کہا اسلام کو سمجھو مسجد الحرام، ایمان کو سمجھو خانہ کعبہ. سلام علی محمد و آل محمد. سب احترام کا سلام علی محمد و آل محمد. ایمان کو سمجھو خانہ کعبہ. تب اگر ایمان خانہ کعبہ، پانچواں امام ہمارے بتا رہے ہیں کہ ایمان کیا ہے، خانہ काबा हमारी जाने कुर्बान हो जाए, कोई और मिसाल नहीं दी आपने, सिर्फ यही एक मिसाल दी। अगर नहीं कि हुजूर खुद ही आवाज दे, चूंकि ईमान का मरकज बनाया है खुद खुदा ने इसे, लिहाजा हमने भी अपनी मिसाल में इसे ईमान का मरकज बनाया है। ये वो घर है कि जिसमें असल ईमान का वजूद आने वाला है, वो घर है जिसमें असल ईमान का वजूद आने वाला था। कोई और मिसाल नहीं थी, काबे की मिसाल थी। काबे में कौन पैदा हुआ, काबे में कौन पैदा हुआ, अली इब्न अबी तालिब अलैहिस्सलाम पैदा हुए। अब हदीस को मिलाइए, अब हदीस को जो पैगंबर की हदीस है और जो मुत्तफक अलैह हदीस है, और वो क्या है, या अली हुब्बुका ईमान, ए अली तुम्हारी मोहब्बत ईमान है, वबुग्दुका कुफ्र व निफाक, और तुम्हारी दुश्मनी कुफ्र निफाक है। तो अब अगर ईमान और इस्लाम को पहचानना हो या ईमान और निफाक को पहचानना हो तो लोगों को, लोगों के सामने अली का जिक्र करना शुरू कर दो, पूरे आलम इस्लाम में जिसका दिल चमक, जिसका चेहरा मुस्कुराने लगे, समझो वो मुसलमान भी है मोमिन भी है, और जिसका रंग उतरने लगे समझो मुसलमान तो है लेकिन मोमिन नहीं है बल्कि मुनाफिक।
लेकिन काबे के अंदर मस्जिदुल हराम नहीं है। ईमान अपनी जगह के ऊपर खालिस, और यही ईमान है कि जो इस्लाम का हमला लिए हुए है, और अगर इसको निकाल दिया जाए तो आलम इस्लाम के, इस्लाम की पहचान भी बाकी न रहे, उनकी आइडेंटिटी भी गुम हो जाए। तो उनकी असल आइडेंटिटी क्या है, ईमान, इसके अलावा कुछ नहीं है। उनकी असल शनाख्त क्या है, ईमान। इसलिए पैगंबर अकरम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने तमाम लोगों को, मुसलमान जितने भी थे उन सबको कलिमा पढ़वाया, लेकिन सबको कलिमा पढ़वाने के बाद उन्हें उनके कलमे के हवाले नहीं किया, उनके कलमे के हवाले नहीं किया। ये अगरचे कलिमा अल्लाह का है लेकिन चूंकि इनका अंदाज है इकरार करना, लिहाजा जमानत नहीं ली इस बात की कि ये कलिमा जो तुम पढ़ रहे हो पढ़ते रहोगे के नहीं, और साबित कदम रहोगे इस पर के नहीं, इस पर साबित कदम भी रहोगे के नहीं। आप सदियां गुजर जाए तो कलिमा पढ़ते रहो लेकिन तुम्हारे कलिमे के ऊपर यकीन कैसे आए, तुम्हारे कलिमे पर यकीन कैसे आएगा कि तुम्हारा ये कलिमा पढ़ना सही और यकीनी है, कैसे यकीन आएगा, ये कैसे साबित होगा अमली तौर से कि तुम मुसलमान बाकी रह गए, तब इस यकीन के ऊपर कि तुम वाकई कलिमा को हो, तवज्जो रहे, इस यकीन के लिए कि तुम वाकई कलिमा को हो, और इस यकीन के लिए कि तुम्हारा अमल वाकई इस्लामी अमल है, इस कलमे के सहारे तन्हा मुसलमान को नहीं छोड़ा बल्कि एक मोहब्बत का तकाजा मुसलमानों से कर लिया, एक मोहब्बत मांग ली, और वो किसकी मोहब्बत मांगी, अली की मोहब्बत मांगी, और जब अली की मोहब्बत मांगी तो जिन जिन लोगों ने अली की मोहब्बत का इकरार और यकीन किया कलमा उनका यकीनी बन गया, और जिन लोगों ने अली की मोहब्बत से इनकार किया उनका जाहिर तो इस्लामी रहा बातिन
نفاق میں تبدیل ہو گیا. باطن ان کا نفاق میں تبدیل ہو گیا. کیوں؟ اس لیے کہ دل میں جو جگہ تھی. اب یہ دل کیا ہے میں آپ کو ہویا ایک اور فہم کرانا چاہتا ہوں. زمین کہاں سے بنی ہے؟ زمین کہاں سے بنی ہے پہلے؟ وہ پہلا نقطہ جو پانی کے اوپر ابھرا ہے اس جگہ کے اوپر ایک گھر بنایا جائے. آپ کے یہاں عید ہے جس کو کہتے ہیں عید دہب الارض. زمین کے بچھائے جانے کی شروعات جس دن ہوئی اس کو کہتے ہیں عید دہب الارض. اس دن کا روزہ بڑا مقبول روزہ ہے, مصحب بھی روزہ ہے, لیکن ستر برس کے روزوں کے برابر ایک دن کا روزہ عید دہب الارض. اب یہ عید دہب الارض وہ عید ہے کہ جس دن زمین بچھنا شروع ہوئی. کہاں سے بچھنا شروع ہوئی؟ اسی نقطے سے کہ جہاں خانہ کعبہ بنا.
سبحان اللہ.
اسی نقطے سے جہاں خانہ کعبہ بنا ہے اسی کے نیچے سے تو زمین پھیلتی چلی گئی. تو کعبہ وہ مرکزی نقطہ ہے کہ جہاں سے زمین بچھنا شروع ہوئی. اس کعبے کو کیا بنایا گیا؟ قبلہ عالم اسلام بنایا گیا. قبلہ عالم اسلام بنایا گیا. اب ذرا دل کا جائزہ لیجیے. جب آپ کا وجود ابتدا میں رحم مادر میں اس کی تکلیف شروع ہوتی ہے تو سب سے پہلے جو نقطہ زندگی کی علامت بنتا ہے وہ کیا ہے؟ سب سے پہلے جو نقطہ زندگی کی علامت بنتا ہے وہ کیا ہے؟ وہ دل ہے کہ جو سب سے پہلے دھڑکنا شروع کرتا ہے. جو سب سے پہلے دھڑکنا شروع کرتا ہے اور پھر وہیں سے آپ کے وجود کی تعمیر کا اور تخلیق کا آغاز ہوتا چلا جاتا ہے. زندگی کا آغاز ہو گیا, اب زندگی بڑھنا شروع کرتی ہے, پیکر میں تبدیل ہو جاتی ہے, آغاز اور جوارے بنتے ہیں, گوشت کا لوتڑا, اس کے اندر ہڈیاں سب ہونا شروع ہوتی ہیں اور یہ پیکر بن جاتا ہے اور انسان کی شکل میں تبدیل ہو جاتا ہے. تو سب سے پہلے آپ کے وجود میں جس چیز نے خلقت کا آغاز کیا وہ کیا ہے؟ دل. سب سے پہلے روئے زمین کے اوپر جو جگہ وجود میں آئی وہ کیا ہے؟ کعبہ. پروردگار عالم نے عالم ظاہر میں خانہ کعبہ کو مولد حیدر بنا دیا اور بنانے کے بعد یہ کہا یہ ہے عالم اسلام کا دل. اب اس کے آگے علی کے سجا خانے کے آگے جب تک سجدہ نہ کرو گے تب تک نہ تمہارا اسلام کامل ہوگا نہ تمہارا دین کامل ہوگا. لیکن کیا یہ سجدے تمہارے قبول کیے جائیں گے؟ نہیں. جب تک کہ اس سجا خانے میں پیدا ہونے والے علی کی محبت اپنے دل میں نہ لاؤ گے نہ نماز قبول ہوگی نہ روزہ قبول ہوگا نہ حج قبول ہوگا. تم سجدے کرتے رہو نماز قبول نہ ہوگی, تم عبادتیں کرتے رہو تمہاری عبادت قبول نہ ہوگی. جب تک کہ اس کی محبت تم اپنے دل میں نہ بساؤ. اور دل بھی کیا ہے؟ وہ اس عالم اکبر کا کہ جسے انسان کہا جاتا ہے اس کی وہ مرکزی جگہ ہے. جب تک اس مرکزی جگہ میں علی کی محبت نہ آئے گی تب تک تمہارا اسلام بھی مکمل نہیں ہوگا. لاکھ تم مسلمان بنو اور کلمہ پڑھتے رہو اگر علی کے محبت دل میں نہ رہی تو ایمان نہیں ہے اور اسلام نہیں. سلام پڑھے محمد و آل محمد. اور یہی وجہ ہے کہ اگر دل میں کوئی بات اتر جاتی ہے تو وہاں سے کیا پیدا ہوتا ہے؟ کیا پیدا ہوتا ہے وہاں سے؟ کون سا جذبہ پیدا ہوتا ہے؟ یقین. دل میں کوئی بات اگر اتر گئی تو وہاں سے یقین پیدا ہوتا ہے. یقین کے علاوہ کچھ نہیں. یعنی یقین کی دولت دل ہی سے وابستہ ہے. آپ جتنا اپنی زبان سے آپ کلمہ لا الہ الا اللہ محمد رسول اللہ کہتے رہیے یقین پیدا ہی نہیں ہوگا, اس لیے کہ دل میں یہ بات نہیں آئے گی. اب اگر دل میں یہ بات نہیں آئے گی تو نتیجہ کیا ہوگا؟ اسلام لفظی اسلام تو رہے گا, صحیح معنی میں اسلام نہیں ہوگا, اس لیے کسی چیز کا یقین نہیں ہوگا. ہم تو یقین کے بغیر, اگر ہمیں یقین نہ ہو کہ امام حسین علیہ الصلوۃ والسلام خدا کے محبوب بندے نہیں ہے, اگر یہ اس بات کا یقین نہ ہو تو کیا ہم یہاں آ گئے؟ اگر ہمیں یقین نہ ہوتا کہ علی مولا المؤمنین ہیں تو کیا ہم یہاں موجود رہتے؟ اگر ہمیں یہ یقین نہ ہو کہ فلاں ڈاکٹر بہت اچھا ہے تو کیا ہم اس کے یہاں جائیں؟ اگر ہمیں یہ یقین نہ ہو کہ فلاں جگہ ہمارا کام ضرور ہو جائے گا, اگر یہ یقین نہ ہو تو کیا ہم وہاں جائیں گے؟ نہیں جائیں گے. تو جب تک ہمیں یقین نہیں ہوتا ہمارا کوئی بھی کام شروع نہیں ہوتا, کوئی بھی کام شروع نہیں ہوتا. اور ہم کسی بھی کام کو کا آغاز نہیں کرتے, کیوں؟ اس لیے کہ ہم عقل والے ہیں. ہم جب تک کسی بات پر یقین نہیں کر لیتے اس وقت تک ہم اس پر عمل نہیں کرتے. اب ذرا انداز دیکھیے عالم اسلام کے عام مسلمانوں کا. جیسے ہی ولایت امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کا اعلان ہوا, جیسے ہی اعلان ہوا ویسے ہی اپنے قبیلے سے نکل کر کے ایک مسلمان پیغمبر کی خدمت میں آیا, اونٹ کے اوپر سوار. نام ہے حارث ابن نعمان الفہری, ہے نا؟ وہ آیا اور کہتا کیا ہے, پڑھ لیجئے تمام اہل سنت اور شیعہ کی کتابوں میں لکھا ہوا ہے. وہ آیا اور یہ کہتا ہے, یا رسول اللہ آپ نے ہم سے توحید کا اعتراف کرایا, ہم نے کر لیا. آپ نے ہم نے اپنی ہم سے اپنی رسالت منوائی, ہم نے مان لی. آپ نے منوائی, ہم نے مان لی, یعنی ہم نے اپنے یقین سے نہیں مانی. آپ نے توحید کا اعتراف کرایا, ہم نے اعتراف کر لیا. بالکل ویسے ہی جیسے شادی کیا نا, ہم مسلمانوں کے یہاں کبھی شادی دیکھیے کہیں, وہ بےچارا کہ کلمہ زندگی بھر نہیں پڑتا, اس کو کلمہ وہاں پڑھایا جاتا ہے, لا الہ الا اللہ, اس کی سمجھ میں آئے چاہے نہ آئے, لیکن کہلایا جاتا ہے لا الہ الا اللہ محمد رسول اللہ. اس لیے کہ اس کو بھائی اس مرحلے سے گزرنا ہے, اپنی ازدواجی زندگی شروع کرنی ہے بہرحال کسی نہ کسی طرح سے. تو جس طرح پہلے سے بھی کہا میں نے دوپہر میں یہ بات آپ کی خدمت میں کہی تھی, کتنے عالم اسلام میں ایسے ہیں جن کو حتی کلمہ بھی نہیں آتا اور مسلمان. آپ نے اگر آپ نے کہلایا تو ہم نے کہہ دیا لا الہ الا اللہ, ہمیں کیا معلوم کہ اللہ ہے. لیکن آپ نے کہلایا تو ہم نے کہہ دیا محمد رسول اللہ, آپ نے حکم دیا تو ہم نے نماز پڑھ لی, آپ نے کہا تو ہم نے روزہ رکھ لیا, آپ نے کہا تو ہم نے حج کر لیا, آپ نے کہا تو ہم نے زکات دے دی. یعنی کیا مطلب؟ ہم نے اپنے دل سے نہیں یقین کیا, ہم نے اپنے دل سے یقین نہیں کیا. آپ نے کہا تو ہم نے یہ سب کچھ کر لیا, اب بھی آپ کا دل نہیں بھرا. کیا آپ نے اپنے چچازاد بھائی کو بھی ہمارے اوپر مسلط کر دیا؟ یہ بتائیے, یہ آپ کے حکم سے ہے یا اللہ کے حکم سے ہے؟ یہ کون ہے, مسلمان ہے کہ نہیں؟ توجہ ہے نہیں کر. اب اگر سمجھ میں نہ آئے تو پھر اس کے بعد کیا کہا جائے کہ یہ جہاں واضح ہو جاتی ہے بات کہ مسلمان کون ہے, مؤمن کون ہے. آپ نے کہا تو ہم نے مانا, اب بھی آپ کا دل نہیں بھرا, اور آپ نے اپنے چچازاد بھائی کی ولایت کا اعلان کر دیا. یہ بتائیے یہ اللہ کی طرف سے ہے یا آپ کی طرف سے ہے؟ اللہ کی طرف سے یا آپ کی طرف سے؟ پیغمبر نے آواز دی, میرے عزت و جلال پیغمبر نے یہ آواز دی کہ اس کی قسم جس کے قبضہ قدرت میں میری جان ہے, میں نے کوئی بھی حکم تمہیں اپنی جانب سے نہیں کیا, اور یہ حکم ولایت بھی پروردگار عالم کی جانب سے ہے. تو وہ یہ کہتا ہوا چلا, اللہم ان کان ھذا ھو الحق فامطر علینا حجارۃ من السماء او ائتنا بعذاب الیم पालने वाले अगर ये बात सच्ची है, जब भी हमारे ऊपर आसमान से पत्थर नाजिल कर दे या कोई दर्दनाक अजाब नाजिल कर दे, यानी क्या मतलब, हम नबी दिल की दौलत दे रहे थे, अब वो जो जबानी इकरार कर रहा था और अमल कर रहा था उसके दिल में कुछ और था, और चूंकि कुछ और था लिहाजा वो दिल की ये दौलत कबूल करने के लिए तैयार नहीं था, अजाब इलाही कबूल करने के लिए तैयार था, अजाब इलाही कबूल करने के लिए तैयार था। और दुनिया ने देखा, अभी वो अपने ऊंट के पास पहुंचा नहीं था, ये सारी तस्वीरों में लिखा है कि आसमान से एक पत्थर नाजिल हुआ और उसे नीस पर नाबूद कर गया। हमने तो यही देखा, जो कल्ब इस्लाम था अगर उस पर आंच आई तो खुदा ने अजाब के तौर पे पत्थरों की बारिश कर दिया बाकी के जरिए, और जब रूह ईमान था जब उसकी मोहब्बत का इनकार कर दिया तब भी अल्लाह ने आसमान से पत्थर नाजिल किया और मुनाफिकों को उनकी हकीकत याद दिला दी कि अगर अली के मोहब्बत से इनकार करोगे तो इसी तरह हम तुम्हें संसार करते रहे। सलात है मोहम्मद व आले मोहम्मद,
से बेहतर अंदाज में सलात है मोहम्मद।
यकीन देता है, जितना यकीन बढ़ता जाता है उतना ही अमल में गिराई होती चली जाती है, जितना यकीन पाए कमाल को पहुंचता जाता है उतनी नमाजें निखरती जाती हैं, उतनी इबादतें निखरती जाती हैं, उतने रोजे बुलंद से बुलंदर होते चले जाते हैं। अब समझ में आया कि हुजूर ने एक ही मुजाहिद को भेजा था, लेकिन यह वो मुजाहिद था जो अपने अंदर कुल ईमान का तमगा लेके जा रहा था आपके साथ, और जब कुल ईमान का तमगा लेकर के जा रहा था तो हम जब वहां से पलटा और कामयाबी के साथ पलटा और दुश्मन का सर हाथ में लेकर के पलटा तो ये यकीन की वो दौलत लेके आया था कि जब एक जरबत का उसकी मुआजना करना हुआ तो हुजूर ने आवाज दी जरबत अली की यौम अल खंद के अफजल मिन इबादत सकरैन इला यौम अल क़ियामत। इत्माद और यकीन है कि यकीन की दौलत जितनी बढ़ती चली जाती है कायनात इंसान के इख्तियार में आती चली जाती है, जितना यकीन बढ़ता चला जाए, जितना दिल में यकीन पैदा होता चला जाए हर अमल कामे अमल होता चला जाता है। फिर यह नहीं देखा जाता कि कितनी इबादतें कर रहा है, ये देखा जाता है कैसी इबादत कर रहा, कैसी इबादत कर रहा, यकीन से शराब और इबादत। तब अगर ऐसे में मीर साहब ये कहे कि शायद पड़े मेहराब हरम में पहरों दो गाना पढ़ते रहे, सदा एक उस तेल तले का इनसे हो तो सलाम करे, एक इस पेड़ तले का उनसे हो तो सलाम करें, एक सजदा वकार इस्लाम बन जाए, वकार दीन बन जाए, अजमत काबा बन जाए, शरफ किबरिया बन जाए, फख्र रिसालत बन जाए, इंसानियत के सर का ताज बन जाए, इज्जत आबरू का निशान बन जाए, बुलंदी का मनारा बन जाए, एक सजदा है जो खाके कर बराबर जलती की रेत के ऊपर किया जा रहा है, और एक सजदे से दुनिया को यह आवाज दी जा रही, देखो यकीन की दौलत जितनी पैदा होती जाएगी ईमान उतना ही कामिल होता चला जाएगा, और जब ईमान कामिल से कामिल होता चला जाएगा तो तुम्हारे थोड़े से अमल को भी खुदा ज्यादा बनाकर कबूल करेगा। या मैं यकबल यसीर वयाफो अनिल कसीर, ऐ वो के जो हमसे मुख्तसर अमल कबूल करता है और हमारे बहुत से गुनाहों को माफ कर देता है, हमारे बहुत से गुनाहों को माफ कर देता है। ये कौन है? वो हमारा दिल देखने वाला है, वो खुदा है जो हमारा दिल देखने वाला है, हमारे थोड़े से अमल में भी इबादत के साथ विलायत मौजूद है। फूल है, बड़ा सा गुलदस्ता लेकर के नहीं आए हैं कि जिनमें खुशबू ही ना हो। एक फूल लेकर के आए हैं, लेकिन यह खुशबू से बदतर है विलायत मोहम्मद और आले मोहम्मद की खुशबू से। सद्दा हो सद्दा एक उसके कले काम से हो तो सलाम करे। ऐजान मोहतरम, मैं माजरत चाहता हूं कि मैं अपने इस मौजू को मुकम्मल नहीं कर पाया, इंशाल्लाह फिर किसी मौके के ऊपर और बातें आपकी खिदमत अर्ज करूंगा। इस्लाम तन्हा इस्लाम काबिले कबूल नहीं, अगर ये बात दिल की गहराइयों तक न उतरे तो इस्लाम काबिले कबूल नहीं है। तो इस्लाम ही कि जो हमसे कबूल किया जाएगा, लेकिन ये जब दिल न उतरेगा तो ईमान बन जाएगा, दिल से दूर रहेगा तो यही मुसलमान मुनाफिक हो जाएगा। इस बात को इस मजलिस के बुनियादी नुक्ते की तरह की हद की सूरत में आप अपने जहन में रखिए कि जब तक दिल में इस्लाम न उतरे और जब तक आजा और जवारेह से जाहिर न हो, उस वक्त तक इस्लाम सही इस्लाम नहीं कहलाता। और हम अगर ये सोचें कि हम सिर्फ हिलायत और मोहब्बत अहले बैत का दम भरते रहें और अमल अंजाम न दें तो हम मोमिन कहलाएंगे? पांचवें इमाम ने, छठे इमाम ने हर जगह हर मौके के ऊपर इस बात का इजहार किया है कि तुम्हारे इस्लाम और ईमान का सबूत तुम्हारा अमल, ईमान का सबूत तुम्हारा अमल है, बगैर अमल के तुम्हारा ईमान काबिले कबूल नहीं होगा। और अगर इसको वाज़ह तौर से देखना चाहते हैं तो देखिए उस खानदान में कि जिस खानदान का जिक्र हमारी बज़्म का इत्र कहलाता, वो क्या है? तज़किरे मोहम्मद और आले मोहम्मद अलैहिस्सलाम। हुसैन वक्त आखिर को आए हैं रुखसत होने के लिए, वक्त आखिर रुखसत होने के लिए आए, अहले हरम से रुखसत हो रहे हैं, बीवियां रुखसत कर नहीं पा रही, तो ये नौबत आई है, ये नौबत आई है आखिर वीडियो ने यह कहा कि हम ऐसे आपको रुखसत नहीं कर पाएंगे, आप दरमियान में खड़े हो जाइए, हम आपकी जिंदगी में आपका मातम कर ले, आप हमारे दरमियान से रुखसत हो जाए, हम आपकी जिंदगी में आपका मातम। और यही किया वीडियो, जब दर खैमा से बाहर निकले तो सन्नाटा दे, सन्नाटा दे, तो चारों तरफ कोई नजर ना आया, ना काशी में ना अली अकबर ना अब्बास, कौन है जो बिहार था में, कौन है जो रकाब था में, कौन है जो सवार करे? तन्हा बहन ने देखा, और जब बहन ने देखा तो आगे बढ़ी, आवाज देती है भैया अब्बास नहीं है तो जैनब मौजूद है, अली अकबर नहीं है तो जैनब मौजूद है, मैं सहारा दे के सवार करूं, मैं सहारा दे के सवार करूं। और जब हुसैन जैनब से भी रुखसत होने लगे तो आखिरी जुमले में जो बात कही है वो ये, जो आपके लिए मैं आपको ताकीदन अर्ज करना चाहता हूं कि अमल हमारे ईमान का सबूत फराहम करता है। बीबी से कहते हैं इमाम हुसैन अलैहिस्सलाम, या उफ्ती ए मेरी बहन, ला तंसानी फी नाफिलतिल लैल, ए मेरी बहन मुझे नमाज शब में न भूलना, मुझे नमाज शब में ना भूलना, मैं अहले दर्द से ये तकाजा करता हूं जरा आलमे तसव्वुर में जनाब ज़ैनब की इबादत को लाइए। वो बीवी जो करबला के बाद है के बाद में मखनाओ चादर है, जिसके हाथ पसे गर्दन से बंधे हुए हैं, जो बेकजावा ऊंटों के ऊपर बैठी हुई है, और जो शब की तारीखी में कहीं काफिला रुकता है तो जमीन के ऊपर उतरती है, लेकिन हाथ पसे गर्दन से बंधे हुए न जाने कैसे वाजिबी इबादतें अंजाम देती होगी, और हुसैन फरमाते हैं मुझे नमाज़े शब में फरामोश न करना, कैसी इबादत थी जो जनाब ज़ैनब अंजाम दे रही थी। इसी दौरान सैयद सज्जाद ने मंजर देखा, वो कौन सा मंजर देखा? एक मंजर और भी आपकी खिदमत में पेश करना चाहता हूं, सैयद सज्जाद का मंजर, वो क्या है? शाना गरीबा लाशों को देखने के बाद, उजड़े हुए घर को देखने के बाद, جلے ہوئے خیموں کو دیکھنے کے بعد، سہمے ہوئے بچوں کو دیکھنے کے بعد، سید سجاد نماز عشاء پڑھنے کے بعد سر کو بارگاہ خداوندی میں رکھتے ہیں اور کہتے ہیں سبحان القدوس رب الملائکۃ والروح، مانگنے والے میں تیری تسبیح کر رہا ہوں، تیرا شکر ادا کر رہا ہوں، اور جیسے ہی سفیدی سحر نمودار ہونے لگی، آبادی پالنے والے اس رات نے میرے ساتھ وفا نہیں کی، ورنہ تیرا یہ بندہ اس سے زیادہ تنگا بنتا، تیرا یہ بندہ اس سے زیادہ تیری عبادت کرتا اور تیرا شکر ادا کرتا۔ اور تیسری منزل کیا ہے کہ اسی عالم میں جب قید کا عالم ہے، ایک مرتبہ سید سجاد اپنی بہن کو دیکھتے ہیں، اپنی پھوپھی کو دیکھتے ہیں، اس عالم میں دیکھتے ہیں کہ زینب کو جو کبھی بھی بیٹھ کے نماز نہیں پڑھتی، آج بیٹھ کے نماز پڑھ رہی ہے، اور بے چین ہو گئے سید سجاد کہ آج زندگی میں پہلی بار میں دیکھ رہا ہوں میری پھوپھی بیٹھ کے نماز پڑھ رہی ہے۔ جیسے ہی نماز تمام ہوئی آواز بھی، پھوپھی اماں کیا ہو گیا آپ کو کہ آپ بیٹھ کے نماز پڑھ رہی تھی، آواز بھی میرے لال اس کا سبب نہ سنو، تم سے پوچھو نہ پوچھو تم سے نہ سنا جائے گا۔ لیکن جب سید سجاد نے اصرار کیا تو فرماتی ہے میرے لال ظالم کے ہاں سے اتنا کم کھانا اور پانی آتا ہے کہ میں اپنے حصے کا کھانا اور پانی بھی بچوں میں تقسیم کر دیتی ہوں، بیٹا تمہاری پھوپھی میں اتنی طاقت دوا نہیں ہے کہ وہ کھڑے ہو کر نماز ادا کر سکے، وہ کھڑے ہو کر نماز ادا کر سکے، وہ کھڑے ہو کر کے عبادتیں کر سکے۔ بس آخری منزل اور آپ کی زحمت کو تمام کر دینا چاہتا ہوں، شام کے زیارت کرنے والوں نے جناب سید سجاد کی وہ جگہ بھی دیکھی ہوگی اور زیارت پہنچی ہوگی جو مصلی بیمار کربلا کے نام سے مشہور ہے، کہ وہاں سید سجاد عبادت میں مشغول رہا کرتے تھے۔ ایک مرتبہ رات کی تاریکی میں ایسے ہی عبادت کر رہے تھے کہ دربان آیا، آنے کے بعد ہاتھوں کو جوڑ کے کہنے لگا آقا آپ یہاں عبادت کرتے ہیں، آپ کو عبادت کرنے سے نہیں روکتا، لیکن آپ ذرا اہل حرم سے یہ کہہ دیجئے کہ ان میں سے کوئی باہر نکل کر کے اپنے وارثوں کا ماتم نہ کیا کرے۔ جناب سید سجاد آواز دیتے ہیں اے بھائی، ہم جب سے قید کیے گئے ہیں ہم میں سے کوئی خاتون قید خانے سے باہر نہیں نکلتی، کوئی خاتون باہر نکل کے گریا نہیں کرتی، میں اتنا سننا تھا کہ اس نے آواز دیا تھا اب میں آپ کو جھٹلا تو نہیں سکتا، لیکن جب رات کی تاریکی آئے میں آپ کو لے کے چلوں گا، امام عبادت میں مشغول رہے، نصف شب آئی، ایک مرتبہ دربان آیا، آنے کے بعد کہا آقا چلیے ایک بی بی قید خانے کی پشت کے اوپر سیاہ لباس پہنے ہوئے، واہ حسین واہ مظلوما کہتے رو رہی ہے۔ سید سجاد نے ہتھکڑیاں بیڑیاں سنبھالی، دربان کے ہمراہ ہو لیے، جب پشت قید خانہ پہ پہنچے دربان پیچھے رہ گیا، بیمار کربلا آگے بڑھے، دیکھا ایک سیاہ پوش نقاب پوش معذبا بیٹھی ہوئی سر سیدھا پیٹ رہی ہے، واہ حسینا واہ مظلوما۔ ایک مرتبہ آگے بڑھے آواز دی بی بی آپ کا بڑا شکریہ کہ اس پردیش میں میرے بابا کا نام لینے والا کوئی تو موجود ہے، آپ نقاب ہٹائیے تاکہ میں آپ کا چہرہ دیکھ سکوں، بی بی نے نقاب ہٹایا، آواز دی میرے لال سید سجاد کس کا شکریہ ادا کرنا چاہتے ہو، میں تمہاری دادی فاطمہ زہرا ہوں، میرے لال کا غم اپنے لال کا غم بناتی تھی کربلا سے شرف تک سيعلم الذين ظلموا اي منقلب ينقلبون الى متحف الزهراء وابيها وبعلها وبنيها والسر مستودع فيها ورجعنا بحق محمد وآل محمد۔ ہمیں ہماری اس عبادت کو قبول کر، ہمیں نیک اعمال کی توفیق سلامت کر، اور رجعنا بحق محمد وآل محمد۔ شیعیان حیدر کرار جہاں جہاں بھی ہوں کی جان و مال و عزت و آبرو کی حفاظت فرما، مزارات مقدسہ کی حفاظت فرما، امام علماء اعلام برادر اکرام و رہبر انقلاب کو اپنے حفظ و امان میں رکھ۔ پروردگارا اس پد میں اس مجلس میں جتنے مومنین و مومنات تشریف میں ہوں اس سب کی دینی اور دنیاوی حالت میں ساتھ میں بر لا، پروردگارا ہمارا خاتمہ بخیر فرما اور ہمیں محمد و آل محمد کے ساتھ مشہور فرما، اور دلارا
تمام زمانہ کے ظہور میں تعجیل فرما اور ہم سب کو ان کے دار اثار میں شامل فرما. آپ ذات گزارش ہے کہ سورہ فاتحہ سیدہ نرگس خاتون بنت سید علی اکبر کاظمی، سیدہ رئیسہ خاتون بنت سید اکبر کاظمی، سیدہ عابدہ بیگم بنت سید